وائس آف امریکہ واشنگٹن کے جہاں رنگ میں خوش آمدید. میں ہوں آپ کی میزبان نفیسہ ہود بھائی. ہم جہاں رنگ پاکستان میں کورونا وائرس کو روکنے کی پہل سے ابتدا کریں گے جس نے پاک چین آمد و رفت اور تجارتی روابط کو متاثر کیا ہے. آگے چل کر ہم خواتین کے حقوق کے خلاف مظاہروں کو قانونی طور پر روکنے کے اقدامات اور آخر میں چین سے بطخیں لا کر پاکستان میں ٹڈی دل سے مقابلہ کرنے کی تجاویز پر گفتگو کریں گے. اور ہمارا ابتدائی موضوع ہے کورونا وائرس. جیسے کہ آپ جانتے ہیں کہ اب یہ دنیا بھر میں پھیل گیا ہے. پاکستان میں اس کو روکنے کی کوشش کی جا رہی ہے, لیکن کیونکہ یہ وائرس کا خطرہ ہے لہٰذا پاکستان اور چین کے تعلقات متاثر ہوئے ہیں. اس پر ہمیں جوائن کیا ہے پاک چین چیمبر آف کامرس اینڈ انڈسٹری کے سربراہ فیصل آفریدی, جبکہ عنقریب ہم ووہان چلیں گے جہاں ایک پاکستانی طالب علم ابھی تک کورونا وائرس کی وجہ سے وہاں پھنسے ہوئے ہیں. آئیے اس حوالے سے سب سے پہلے آپ کو ایک رپورٹ سناتے ہیں, پیش کر رہے ہیں علی فرقان.
سینٹ میں قائد ایوان شبلی فراز نے کرونا وائرس پر ایوان میں پالیسی بیان دیتے ہوئے بتایا کہ اس وبا کی نشاندہی کے بعد ایک فرد کراچی اور دوسرے اسلام آباد میں زیر علاج ہیں. انہوں نے بتایا کہ موذی وبا سے متاثرہ دونوں مریضوں کی حالت خطرے سے باہر ہے. شبلی فراز کا کہنا تھا کہ ملک بھر کے ایئرپورٹس اور سی پورٹس پر اسکریننگ کا عمل جاری ہے اور وفاقی ادارہ صحت سمیت ملک بھر کے بڑے شہروں میں کرونا وائرس کی تشخیص کے لیے اسکریننگ کی جا رہی ہے.
یہ فیکٹ ہے کہ یہ اسٹیبلش کیا گیا ہے, اور باقی جو ہمارے جو نیچرل ایک ہمارا جو ایک سسٹم ہے وہ تو ظاہر ہے کہ کک آف کرتے ہوئے بھی اس میں کچھ گیپس تو آئیں گے, لیکن جنرلی ایز ٹو آر انفارمیشن این آئی ایچ از فلی اکوپڈ, ا میکینزم ہیز بین اسٹیبلش ڈیولپڈ.
سینیٹر رضا ربانی نے کہا کہ کرونا وائرس کے لیے جو اقدامات حکومت نے اٹھائے وہ اپنی جگہ, لیکن یہاں ماسک مارکیٹ سے غائب کر دیے گئے ہیں اور بلیک میں بیچے جا رہے ہیں. سینیٹر شیری رحمان نے کہا کہ کرونا وائرس کے پاکستان میں کیا خد و خال ہیں اس بارے میں ایوان کو نہیں بتایا گیا, نہ ہی وزیر صحت ایوان میں آئے ہیں.
گلوبل ایشو ہے, سب سے بڑی, سب سے بہت جو پرو ایکٹیو اور ورکنگ اکانومی ہے, کنسٹرکٹیو اکانومی ہے دنیا کی اس وقت چین ہے, اور جس تیزی سے وہ ہسپتال بناتے ہیں اور جس تیزی سے وہ رد عمل اور کرائسس کا سامنا کرتے ہیں, میرے خیال میں اور کوئی ملک نہیں ہے دنیا میں. تو ان کے لیے بھی اگر مسئلہ بنا تھا تو پاکستان کے لیے تو یقیناً ایک بہت بڑی کرائسس ہے.
دوسری جانب وزیراعظم کے معاون خصوصی برائے صحت ڈاکٹر ظفر مرزا نے بتایا کہ اب تک ملک میں تمام مشتبہ افراد کے ٹیسٹ کے نتائج منفی آئے ہیں, اور گزشتہ روز پاکستان میں سامنے آنے والے کرونا وائرس کے دونوں مریضوں کی طبیعت مستحکم اور بہتر ہو رہی ہے. علی فرقان, اردو وی او اے, اسلام آباد.
اور ہم ووہان چائنا جاتے ہیں جہاں سے ہمیں عمیر ملک نے جوائن کیا ہے. عمیر ملک, آپ سے چند ہفتے پہلے بھی بات ہوئی تھی اور اس وقت آپ نے بتایا تھا کہ بڑی مشکلات ہیں, آپ لوگ اپنے کمرے سے باہر نہیں جا سکتے کیونکہ اس وبا کے پھیلنے کی خبریں آ رہی ہیں. اس وقت کیا صورتحال ہے ووہان میں؟
جی, اس وقت بھی صورتحال ویسی ہی ہے, لیکن پہلے ہمیں یہ تھا کہ جو ہمارے کھانے پینے کی جو سہولیات تھیں, جو فیسلٹیز سٹف تھا, وہ ہمیں پرووائڈ نہیں, اتنا نہیں ہو پا رہا تھا, بہت مشکلات آ رہی تھیں, اور لوگوں کا جو ہے وہ یہاں پہ رہ رہ کے اینگزائٹی اور ڈپریشن کا بھی شکار ہو گئے تھے. ابھی جو ہے وہ کچھ اچھی نیوز آ رہی ہیں ان کی گورنمنٹ کی طرف سے, جو ہماری یہاں خوبے کی گورنمنٹ ہے, تو اس میں یہ ہے کہ کافی حد تک کیسز جو ہیں وہ ان میں جو سسپیکٹڈ کیسز ہیں ان میں کچھ کمی ہوئی ہے, اور اس کی وجہ سے جو ہمارے دوسرے کیسز ہیں جیسے کنفرم کیسز ہیں ان میں بھی کچھ کمی ہوئی, اور کیور جو پیشنٹ ہیں ان کی تعداد میں اضافہ ہو رہا ہے. تو کافی پوزیٹیو تھوڑا سا وہ ایٹماسفیئر ہو رہا ہے, لیکن ابھی بھی فی الحال ہمیں ویسے ہی اندر روم میں بند رکھا جا رہا ہے اور ہمیں باہر نہیں نکلنے دیا جا رہا, اور یہ کہا جا رہا ہے کہ باہر جو ہے وہ اسی طرح خطرہ ہے اور جو کیسز ہیں وہ بالکل ویسے کے ویسے ہیں, لیکن جو इसकी खुबे की जो प्रोविंशियल गवर्नमेंट है उसकी तरफ से जो हमें सेफ्टी की प्रिकॉशन हैं, जो भी मेजर्स हैं वो हमें वो फॉलो करने के लिए वो उसी तरीके से कहा जा रहा है।
इस वक्त हम पाकिस्तान चाइना चैम्बर ऑफ कॉमर्स एंड इंडस्ट्री के सरबराह फैसल आफरीदी की तरफ आते हैं। आफरीदी साहब, हम सुन रहे हैं कि चीन से दरामदात जो हैं वो इस वक्त मुतासर हुई हैं, काफ़ी कारोबार पर को नुकसान पहुंचा है। ज़ाहिर है चीन कोशिश कर रहा है कि इस वबा पर कंट्रोल हासिल करे, लेकिन उमूमी तौर पे आप क्या देखते हैं, क्या असरात हुए हैं इस वायरस की वजह से? फैसल आफरीदी जी, प्रोड्यूसर ने बताया था कि फैसल आफरीदी हमारे साथ लाइन पर हैं और जो ही वो आते हैं तो उनको भी हम लेते हैं। इस दौरान हम आपकी कॉल्स भी लेंगे क्योंकि ज़ाहिर है आप लोगों में भी तश्वीश है कि कोरोना वायरस किस हद तक मुतासर कर सकता है। फैसल आफरीदी, आप हमारे साथ हैं
जी?
तो जैसे कि हमारे साथ इस वक्त उमर मलिक बता रहे थे, वो वुहान में हैं, कि चीन रफ्ता रफ्ता इस वबा पर कंट्रोल हासिल कर रहा है, लेकिन हम जानते हैं कि इसकी वजह से एक्सपोर्ट इंपोर्ट चीन और पाकिस्तान का मुतासर हुआ है, इसके बारे में कुछ बताइए।
जी, मैं आपसे एग्री करता हूँ। अफकोर्स ये काफ़ी बड़ा मसला है, सिर्फ आई थिंक चाइना का मसला नहीं है, ना सिर्फ पाकिस्तान का, बल्कि ये तो अब एक ग्लोबल मसला है और आई थिंक पूरी ग्लोबल कम्युनिटी को मिल बैठ के इसके बारे में कुछ करना पड़ेगा तो शायद ये मसला जो है कंट्रोल या मैनेज होगा। जैसा कि सऊदी अरब हुकूमत ने भी पाकिस्तान के जो उम्र के जायरीन हैं उनके ऊपर भी पाबंदी लगाई है, इसी तरह और ममालिक के साथ भी ये उन्होंने किया है। जहाँ तक ट्रेड का सवाल है, अफकोर्स चाइना की जो इंटरनल इकॉनमी है उसके ऊपर भी उसका बड़ा इफेक्ट पड़ा है, मगर चाइनीज हुकूमत, आपको पता है कि उनके जो रिसोर्सेज हैं कंपेयर टू पाकिस्तान या वर्ल्ड वो बहुत ज़्यादा हैं, तो वो तो कोशिश में ज़रूर लगे हैं और उन्होंने शायद कुछ इस किस्म की पॉलिसी भी अनाउंस की है अपनी लोकल इंडस्ट्री को कि आप लोग जो हैं अपने एक्सपोर्ट को प्रोमोट करें और अपने एक्सपोर्ट पर फोकस करें, क्योंकि अल्टीमेटली उनको भी तो अपना उनको भी बिजनेस चाहिए कि उनकी इकॉनमी जो है वो चले। अब सवाल ये है कि पाकिस्तान को कितना इफेक्ट होगा, तो चाइना हमारा एक मेजर ट्रेडिंग पार्टनर है। इंपोर्ट के हवाले से तो दो चीज़ें, एक है फिनिश गुड्स और एक है रॉ मटेरियल्स। आई थिंक जो रॉ मटेरियल्स हैं उसकी वजह से कुछ हमारी जो लोकल इंडस्ट्री है उसके ऊपर उसका इम्पेक्ट पड़ेगा और स्पेशली उन लोगों पर ज़्यादा पड़ेगा जो छोटे सप्लायर या वेंडर के साथ लिंक है चाइना के अंदर, मगर जो बड़ी कंपनियां हैं चाइना के अंदर, जो मल्टीनेशनल कंपनियां हैं, चाइनीज कंपनी खुद इटसेल्फ, उनकी सप्लाई चेन में समझता हूं कि उन्होंने चीज़ों को मैनेज कर लिया है और अपने चीज़ों को ओवरकम कर लेंगे, बट इवेंचुअली प्रॉब्लम तो आएगा। अगले 2-3 महीने में इसकी रिफ्लेक्शन होगी पाकिस्तान के अंदर। दूसरा ये है कि जो पाकिस्तान के अंदर लोगों की जानी थी कि वो अपने एक्सपेंशन में जा रहे थे, मशीनरीज वगैरह उनको चाइना से लानी थी, इन किस्म इस किस्म के प्रोजेक्ट के ऊपर अफकोर्स थोड़ा असर जरूर पड़ेगा कि उनकी शिपमेंट डिले होंगी, तो इस किस्म की जो एक्सपेंशन है वो डिले होंगी पाकिस्तान में, जिससे अफकोर्स जो एम्प्लॉयमेंट है, जॉब्स हैं, लोगों की जो कैश फ्लो है, फंड कॉस्ट है, उसके ऊपर ज़रूर असर होगा।
आप दोनों हमारे साथ रहे हैं, इस वक्त हमें ज्वाइन किया है मसूद सत्तार ने, इनके बच्चे चीन में पढ़ रहे थे लेकिन इन्होंने उनको पाकिस्तान बुला दिया है। मसूद सत्तार, आपके बच्चे ज़ाहिर है अब भी हालात ठीक नहीं हुए हैं, लेकिन आप बताइए उनके लिए कितना नुकसान है, क्योंकि ज़ाहिर है वहाँ पर इस वक्त जो स्टूडेंट्स को दाखला लेना था यूनिवर्सिटीज़ में, पढ़ाई वगैरह करनी थी, वो मुतासर हुई है, इसके बारे में कुछ बताइए।
हाँ, दरअसल दाखले का तो वो ये है कि हर साल जो है वो एडमिशन फरवरी और मार्च के दरमियान जो है वो क्लोज होती है, तो अभी मार्च तक जो है वो एप्लीकेशन सबमिट कर सकते हैं स्टूडेंट वहाँ चाइना में एडमिशन के लिए। हाँ, ये है कि जो उनका प्रेजेंट सेशन जो है वो बच्चे जो है वो ऑनलाइन उनको लेक्चर दे रहे हैं, वहाँ से यूनिवर्सिटी से उनके टीचर्स तो वो लेक्चर अटेंड कर रहे हैं और ऑनलाइन ही उनको जो है वो काम वगैरह दिया जा रहा है क्लास वर्क का, तो वो थीसिस वगैरह जो है वो करके उनको कंप्लीट कर रहे हैं। तो जहाँ तक मैंने कुछ लोगों से वहाँ मालूमात हासिल की हैं, तो ऐसा लगता है कि मोस्ट लाइकली मार्च में जो है वो कुछ इनका जो है ये कोरोना वायरस का कुछ वो कम पड़ जाएगा, रिसीड हो जाएगा, और आई थिंक बाय एंड ऑफ मार्च जो है कुछ वहाँ पर एक्टिविटीज शुरू हो जाएंगी। मतलब कुछ लोगों ने ये भी बताया है कि बाद ऑफिस में जो है वो खासतौर से जो एक्सपोर्ट ओरिएंटेड फैक्ट्रीज जो है वहाँ पर ऑलरेडी जो है वो काम स्लोली स्लोली ग्रेजुअली शुरू हो गया। इनफैक्ट मसला ये वहाँ पे चाइना में ये हो गया कि वो जो थे उनके न्यू ईयर की एक तो बहुत लंबी छुट्टियाँ होती हैं, और इन छुट्टियों का इन बिटवीन दैट हॉलीडेज ये कोरोना वायरस से भी उधर आ गया, तो ये दोनों मिक्सअप हो गए। तो अब वो जो है वो फैक्ट्री से जाहिर है, मैं तो उधर रहा हूँ 8 साल तक, मुझे पता है कि जब वो न्यू ईयर के बाद काम शुरू होता है तो दे टेक्स सम टाइम से वो पूरी कैपेसिटी में जो है वो काम शुरू करें। तो मोस्ट लाइकली मेरा ख्याल है कि मार्च में जो है ना तो समथिंग विल बी गेट क्लियर, और 15 मार्च के बाद जो है आई थिंक कुछ ये बच्चों को जो है वापसी के बारे में मे भी तो कुछ वो करें। तो अभी 15 मार्च तक तो ऑफ कोर्स ये बच्चे जो है ये ऑनलाइन
ऑनलाइन स्टडीज कर रहे हैं। जी हाँ उमर मलिक, आप वुहान में हैं, आप भी क्या इसी तरह से पढ़ते हैं जैसे ऑनलाइन क्लासेस इस वक्त पाकिस्तानी पाकिस्तान के अंदर बैठ के अपनी स्टडीज मुकम्मल कर रहे हैं, क्या आप कभी अपने कमरे से बाहर निकल सकते हैं, क्या सीन क्या है?
जी यहाँ पे इस तरह की सूरत हाल है कि हमारा सेमेस्टर तो ऑलरेडी स्टार्ट हो चुका है 17 फरवरी से, जो लास्ट दो वीक पहले, तो हमें जो है ना वर्चुअल जो ऑनलाइन क्लासेस होती है ना हमारी, तो टीचर वो आ जाते हैं हमें यहाँ पे इंटरनेट के थ्रू, हमसे वो इंटरेक्ट करते हैं और हमारी अटेंडेंस भी ऐसे होती है और हम रोज जो है वो क्लासेस इसी तरह ले रहे हैं। हमारा वैसे स्टडी का काम जो है वो ऑलरेडी चल चुका है यहाँ पे, लेकिन हमें बाहर जाने की इजाजत नहीं है, यानी कि यूनिवर्सिटी में हम अपनी डॉर्म के अंदर जो हमारी डॉर्मेट्री है उसके अंदर हम बंद हैं, तो रूम के अंदर हैं और हमें खाना भी यहीं पर दिया जाता है, तो एक कैंटीन है उसको एक खोला गया, सिर्फ एक कैंटीन है, वहाँ से खाना आता है, मुस्लिम खाना आता है, तो हम वही खाना खाते हैं, और यानी कि 3 टाइम हमें नाश्ता भी और दोपहर को भी और शाम को भी। जो तो बाकी क्लासेस का स्केड्यूल इसी तरह से है कि जो पाकिस्तान में स्टूडेंट्स हैं उनके लिए चूंकि टाइमिंग थोड़ी सी डिफरेंट है, 3 घंटे का डिफरेंस है, तो उनकी जो क्लासेज है ना जो हमारी जो यहाँ पे क्लासेज होती हैं तो उसी टाइम उनको वो टाइम मैनेज करके वो क्लास अटेंड करनी होती है, तो समटाइम्स वहाँ पे सुबह 5 बजते हैं यानी कि, और यहाँ पे 8 बजे क्लास हो रही होती है, तो वहाँ पे बच्चों को थोड़ा सा वो परेशानी आती है, लेकिन बाकी फिलहाल हमारा जो कोर्स वर्क है, जो स्टडी वर्क है वो चल रहा है, और जो जिन लोगों को ग्रेजुएट होना है उनके थीसिस का काम चल रहा है, तो सब लोग जो है वो अपने अपने रूम में बैठ के इसी तरह क्लासेस और ये एजुकेशनल प्रोसेस को कंटिन्यू किए हुए हैं।
आफरीदी साहब, हम ब्रेक की तरफ जा रहे हैं और कॉलर्स को उसके बाद लेंगे, लेकिन आप बताइए कि चीन ने तो खैर इस तरह मैनेज कर दिया कि लोगों को बिल्कुल एक दूसरे से दूर रखा, पाकिस्तान में आप देखते हैं कि क्योंकि इज्तमात बड़े बड़े होते हैं, लोग नमाज पढ़ने के लिए भी करीब करीब होते हैं, वहाँ इस मर्ज़ के फैलने के खतरात देखते हैं?
एक तो शुरू में आपने जो इम्पोर्ट और एक्सपोर्ट या ट्रेड की बात की थी, एक्चुअली एक बात मैं और भी शायद बताना चाहूँगा, वो है रिगार्डिंग जो प्रोजेक्ट्स पाकिस्तान के अंदर चल रहे हैं जिसमें चाइनीज वर्कर काफ़ी ज़्यादा इन्वॉल्व हैं, इंफ्रास्ट्रक्चर प्रोजेक्ट हैं, वो बिजली के प्रोजेक्ट हैं, हाइड्रो के हैं या और इस किस्म के प्रोजेक्ट्स हैं, उसके वो प्रोजेक्ट जो है काफ़ी डिले होंगे या सख्त होंगे इसकी वजह से, बिकॉज उनके जो चाइनीज वर्कर हैं या मैनेजमेंट के जो लोग हैं वो पाकिस्तान अभी तक वापस नहीं आए हैं बिकॉज ऑफ दिस, तो मुझे लगता है कि उससे पाकिस्तान काफ़ी सफ़र करेगा। रिगार्डिंग जो आपका दूसरा पॉइंट है, यस पाकिस्तान कंपैरेटिवली इज़ अ वीक, यू नो, इस किस्म की चीज़ें में इतने रिसोर्सेज हमारे पास नहीं है, मगर मुझे पहली बार सीरियसली कुछ लग रहा है कि पाकिस्तान हुकूमत और वो जो एडवाइज़र टू प्राइम मिनिस्टर हैं डॉक्टर ज़फर, उनकी बातों से अंदाज़ा हो रहा है कि दे आर वेरी कंसर्न, दे आर वेरी सीरियस, ऑल दो किसी हद तक इन्होंने कुछ होमवर्क कर भी लिया है शायद कि हमारा जो बॉर्डर है ईरान के साथ अफगान के ऊपर कराची में स्क्रीनिंग वगैरह, बट आई थिंक हमारे पास उतने रिसोर्सेज नहीं है जितने रिसोर्सेज आई थिंक हमें चाहिए, और हमने शायद इस इशू को इतना सीरियसली नहीं लिया था एज अ कंट्री, जो कि हमें लेना चाहिए था जितने रिलेशनशिप पाकिस्तान और चाइना के हैं, और जिस तरीके से ये चीज ग्लोबली फैल रहा है, तो ऑफकोर्स उस तरीके से अल्लाह ना करे पाकिस्तान में कल कोई ये चीज फैले तो हमारे लिए बहुत सीरियस क्राइसिस पैदा हो सकती है। तो आई थिंक पाकिस्तान को बहुत सीरियसली और यू नो 24 और इसके ऊपर काम करना पड़ेगा, और हमें चाइना की हेल्प लाजमी लेनी चाहिए कि हम इस पूरे प्रोसेस को कैसे हैंडल करें।
बिल्कुल सही है,
वो तैयारी नहीं हो,
बिल्कुल सही है, क्योंकि हमने सुना है कि मशरक़ वस्ता में भी फैल गया है, कुछ ममालिक हैं, इटली है, और यहाँ अमेरिका में अभी भी आज भी कुछ नए केसेस दरियाफ्त हुए हैं। आप तीनों मेहमान हमारे साथ रहें, हम कुछ कॉल्स लेते हैं। इस वक्त हमारे साथ पाक चीन चेंबर ऑफ कॉमर्स एंड इंडस्ट्री के सरबरा फैसल आफरीदी हैं, चीन में APP के साबिक सरबरा मसूद सत्तार हैं, जबकि उमेर मलिक हैं जो तालिब इल्म हैं और वुहान में हैं। इस वक्त एक छोटा सा ब्रेक लेते हैं।
ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
और हम रावलाकोट के कॉलर से इब्तिदा करते हैं, हबीब हुसैन शाह
जी। सलाम नफीस दाऊद भाई, आप लोगों को मुबारक हो कि बहुत ही अहम मसले पे आपने ये मौजू उठाया। मेरी तजवीज ये है आपके जो तजिया नगार लोग हैं और वाइस ऑफ अमेरिका से, ये वबा पूरी दुनिया में फैल सकती है, जिस तरह एक जमाने में ताउन की बीमारी मिस्र से चली थी और दुनिया सारी उसकी लपेट में आई थी और दिन में बहुत जनाजे होते थे हर गाँव में। तो इसके लिए मेरी तजवीज ये है कि WHO वाले एक ऑर्गेनाइजेशन करें पूरी दुनिया की, उसमें साइंसदानों को भी बैठाएं, आला पाए के डॉक्टरों को बैठाएं और जो मेडिसिन बनाते हैं, तो ये मिल के तो इसका कोई मसला हल करें, वरना चीन अकेला, क्योंकि वहां तो बहुत ज्यादा बीमार, वो मर गए लोग, बीमार भी ज्यादा हो रहे हैं, साउथ कोरिया में भी अभी दूसरे नंबर पे चला
इस
गया,
पर वैक्सीन पर भी काम हो रहा है।
कराची और
जी जी जी, आपकी बात सुन ली हमने, शुक्रिया आपके कॉल करने का। चित्राल से मोहम्मद शफा।
अस्सलाम वालेकुम नफीसा बहन।
वालेकुम सलाम
नफीसा बहन, हमारे लिए दुआ करें ये कोरोना वायरस यहाँ ना आए। यहाँ पाकिस्तान में इतना गैर मुस्तकम हुकूमत है, संसद तरी यहा खान की हुकूमत से भी गैर मुस्तकम है। यहाँ द्रोश तहसील है, इसमें 160,000 आबादी है, यहाँ पे लेडी डॉक्टर नहीं है,
इसीलिए एहतियात किया जा रहा है,
मर्द कर रहे हैं।
बिल्कुल बिल्कुल नहीं, एहतियात इसलिए की जा रही है। तारिक चुगताई ने कॉल किया है चुनिया से।
अस्सलामुअलैकुम नफीसा बहन, आपने बहुत ही अच्छे मौजू का इंतखाब किया, अप्रिशिएट है इसके मसले में। तो मेरा मौजूद मेहमानों से सवाल ये है कि आलमी अदारा सेहत की तर्ज का या उसको मजीद बेहतर करने की जरूरत इस वक्त पेश आ गई है, क्योंकि एक वक्त था कि चीचक जब फैली थी तो बहुत सी अमवात हुई थी। तो कहना मैं ये चाहता था कि बेबसी का आलम यह है कि अब हमारे पास इसका इलाज भी नहीं, हैरेसमेंट हर तरफ है, तो क्या ऐसे इंतजाम बिफोर टाइम कर लिए जाएं कि कल को ऐसी कोई अल्लाह ना करे को कुदरती आफत आए और उसको निपटने के लिए क्या इकदाम हमारे पास होने चाहिए।
जी जी,
थैंक यू।
हमें कॉल्स आ रही हैं, जैसे ही मुझे प्रोड्यूसर बताते हैं उनका नाम तो मैं उनका नाम बताती हूँ। जी शहजादा,
शहजादा
जी जी बात कीजिए।
परेशानी की बात नहीं है जी।
हाँ जी,
ये अल्लाह की तरफ से होते हैं, इंशाल्लाह अल्लाह खैर करेगा। जब वो चीन पे आया था ये भी अल्लाह ने लाया है, ये अल्लाह खैर करेगा। ठीक है जी,
अच्छा जी। और कॉलर्स इस वक्त हमारे प्रोड्यूसर बता रहे हैं। जी नाम बताइए, बलूचिस्तान के एक कॉलर हैं। जी नाम बताइए।
सरियल मुगरी में बात कर रहा हूँ, जो बीमारी के हवाले जो प्रोटोकॉल आते जाते हैं।
जी बताइए।
मोहम्मद सरियल मुगरी बात कर रहा हूँ, भागनारी बलूचिस्तान पाकिस्तान से।
अच्छा 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 जी 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 जी, बात कीजिए।
ہے جو وائرس جو بیماری بن چکے ہیں کیس بتائیے بلوچستان کے ہیں یا کراچی سندھ سے ہیں.
اچھی بات آپ نے کی بالکل. یہ ہمیں جی اور محمد صادق نے کال کیا ہے چاغی سے.
جی باجی السلام علیکم. میں یہ کہنا چاہتا ہوں کہ جو کرونا وائرس آپ کہہ رہے کہ تیزی سے پھیل چکی ہے تو میرے خیال سے اس کی تشخیص ہو چکی ہے. دو صرف سوا لوگوں کے ڈاکٹر مرزا صاحب نے جو یہاں پر جو کمپلیس کیا کوئٹہ میں بہت اچھے باتیں کی. یقین مانیے انشاءاللہ ہمارے پورے پاکستان اور پورے ملک کے لیے انشاءاللہ یہ خوشحالی بات ہے کہ انشاءاللہ اس کے نتائج صحیح نکلیں گے. بہت شکریہ.
محمد افضل نے کال کیا ہے چکوال سے.
السلام علیکم محترمہ. پہلے تو سب آپ کی ٹیم کو اور سننے والوں کو بہت بہت دعائیں اور السلام علیکم. میری پوری عالم اسلام اور پوری انسانیت سے یہ گزارش ہے کہ اللہ پاک سے ایسی امراض کے لیے خصوصی دعائیں کریں اور اللہ تعالیٰ جو مرض لگاتے ہیں وہی بیماریوں کو دور بھی کرتے ہیں. ساتھ یہ ہے کہ کیا ہماری حکومت تیار ہے ڈبلیو ایچ او کے ذریعے یا کسی طریقے سے, خدا نخواستہ ادھر بھی کوئی چیز ایسی آ گئی تو جہاں ماسک نہیں مل رہے وہ کیا کریں گے. باقی اس علم میں میں کسی حکومت کے نمائندے کو بھی آپ نے بلایا ہے پلیز.
ہاں بالکل, ہم لیتے رہتے ہیں ایسے لوگوں کو. لیکن امان اللہ نے کال کیا تھا وانا سے, ابھی مرید خان لائن پر ہیں میاں والی سے. جی جناب بات کیجیے مرید خان.
السلام علیکم جناب. میں میری گزارش یہ ہے کہ یہ جو سنا ہے کہ کوئی انہوں نے ٹیسٹ کیا ہے, کوئی تجربہ کیا ہے اور جس کی وجہ سے یہ وائرس بن گیا ہے, کیا یہ سچ ہے جناب؟ یہ کوئی سائنسدان تجربہ کیا ہے کسی بزنس کے لیے اور وہ دوائی نہیں بنی بلکہ یہ وائرس بن گیا ہے, یہ کیا یہ درست؟
شکریہ آپ کے کال کرنے کا. جی ایک اور کالر ہیں, اپنا نام بتائیں اور کہاں سے کال کر رہے ہیں.
جی میرا نام اقبال ہے اور میں چکوال سے کال کر رہا ہوں تلگنگ سے.
جی جی
میرا سوال یہ ہے کہ یہ جو آفات ہے یہ قدرتی ہے اور اللہ پاک رحم کرے گا. آپ صرف ایک انفارمیشن دے دیں کہ پورے کتنی کتنی تعداد میں ہے, یہ کوئی ایسی بات نہیں. چائنا نے بہت اچھا بندوبست کیا ہے اور اللہ پاک مدد کرے گا, یہ ٹھیک ہو جائے گی. جیسے آئی ہے ایسی یہ انشاءاللہ ختم ہو جائے گی. آپ حوصلہ افزائی کریں بجائے اس کے کہ
نہیں نہیں ہم تو معلومات پھیلاتے ہیں. شکریہ آپ کی کال کرنے کا. رحمت اللہ نے کال کیا ہے تونسا براج سے.
السلام علیکم.
وعلیکم السلام.
باجی میں یہ کہنا چاہ رہا ہوں ہم مسلمان ہیں, ہمارا تقدیر پہ یقین ہے. یہ خام خواہ لوگوں کو جو ہے نا یہ ڈرانے والی باتیں نہ کیا کریں. یہ پاکستان کا صفایا ہو جائے گا, یہاں جو ہے نا علاج نہیں ہے. جس نے جو ہے نا تقدیر پہ جس نے لکھی ہوئی ہے اسی نے مرنا ہے.
اچھا شکریہ.
باقی یہ ہے کہ اللہ پہ یقین رہتے ہیں.
شکریہ. مسعود ستار آپ سینئر صحافی ہیں, آپ سننے والوں کو بتا سکتے ہیں کہ اس وقت جو امراض ہیں یہ جو وائرس ہے یہ خاص طور پہ کس صوبے میں پایا گیا ہے, اور اب تک جو ابتدائی خبریں آئی ہیں وہ یہ کہ اس سے سرکار کس طرح ہینڈل کر رہی ہے.
یہ اس کا ایپیسنٹر تو جیسے کہ سب کے میں ہے ووہان صوبہ.
نہیں پاکستان کی بات کر رہے ہیں.
یہ ہوا تھا
پاکستان کے اندر.
پاکستان میں تو دو پیشنٹ جو تھے وہ ان میں یہ وہ ہوا تھا, ایک کراچی میں جو ایران سے ٹریول کر کے آئے تھے اور ایک اسلام آباد میں. اوور آل کراچی میں میں آپ کو یہ بات بتاؤں کہ اب لوگوں میں اویئرنیس آ گئی ہے ماشاء اللہ سے. اور میں ابھی وہاں پہ گیا تھا تو ایون آئی ساگ کہ وہاں جو پارک کے گیٹ کیپر تھا اس نے بھی ماسک لگائی ہوئی تھی, اور اس میں شام کو جو خواتین مرد حضرات واک کے لیے آئے ہوئے تھے انہوں نے بھی کافی لوگوں نے ماسک استعمال کر رہے تھے. تو پریونشن جیسے ہی کہتے ہیں پریونشن کو, تو میرا خیال ہے کہ اگر ہم اس چیز سے عمل کریں تو انشاءاللہ یہ ہم کنٹرول کر لیں گے. اور دوسرا تو لوگوں کا کنسرٹ یہ بھی ہے, آئی ایم ناٹ اے ڈاکٹر, کہ جیسے جیسے یہ گرمی کی شدت بڑھتی جائے گی یہ جو ہے کرونا وائرس کے جرمز ہیں یہ خود ہی ختم ہو جائیں گے. تو آج کل آپ کو پتا کراچی میں شدید گرمی پڑ رہی ہے, تو موسٹ لائکلی کہ ہم تو اس سے بچ جائیں گے.
اچھا,
اور اللہ پورے پاکستان کو بچائے.
جی جی, بہت شکریہ. جس طرح سے ہمارے مہمانوں نے بھی بتایا کہ اس وقت کوئی اتنی پریشانی کی ضرورت نہیں ہے, لیکن ہم فقط لوگوں کو کہتے ہیں کہ احتیاط کریں, اور جو لوگ کھانس رہے ہوں, چھینک رہے ہوں, اور اگر ان کا چین سے کوئی تعلق ہو تو پھر تھوڑا سی احتیاط کریں, اور خاص طور پہ ہاتھ دھویا کریں. بہت شکریہ. ہمارے ساتھ ہے پاک چین چیمبر آف کامرس اینڈ انڈسٹری کے سربراہ فیصل آفریدی. چین میں اے پی پی کے سربراہ ہوتے تھے مسعود ستار, جبکہ ووہان میں ایک پاکستانی طالب علم عمیر ملک بھی ہمارے ساتھ ہے. بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک بریک لیتے ہیں.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
جی, آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں, اور ہم اپنے اگلے موضوع کی طرف آتے ہیں. موضوع یہ ہے کہ ہر سال خواتین کا بین الاقوامی دن مارچ کی 8 تاریخ کو منایا جاتا ہے. یہ وہ دن ہے جب خواتین ملک بھر میں مظاہرے کرتے ہیں, مارچز کرتے ہیں, تاکہ وہ اپنے حقوق کے بارے میں لوگوں کو آگاہ کریں. بتایا یہ جاتا ہے کہ ہر سال یہ مارچ بڑا ہوتا جاتا ہے. پچھلے سال کا جو مارچ تھا اس میں اور بہت مرد اور عورتوں نے مارچ کیا, اور خاص طور پہ جو عورتوں کے ساتھ ہوتی ہے, خاص طور پہ جنسی انداز میں جیسے انہیں پریشان کیا جاتا ہے, اس کے خلاف بھی یہ ایک مہم تھی. اس سال ایک صاحب نے کورٹ میں ایک پیٹیشن داخل کی ہے, اور وہ کوشش کر رہے ہیں کہ خواتین مارچ نہ کریں. اس پر ہمیں جوائن کر رہے ہیں اظہر صدیق, جبکہ سول سوسائٹی کی رہنما امر سندھو بھی ہمارے ساتھ ہیں. امر سندھو, آپ کو خوش آمدید.
بہت شکریہ آپ کا.
تو یہ بتائیں کہ جیسے کہ پتہ چل رہا ہے کہ ہر سال خواتین کا مارچ اور زیادہ طاقت کے ساتھ ابھر رہا ہے, اس کو روکنے کی کوشش جو کی گئی ہے اس کے سلسلے میں ہم ابھی پنجاب چلتے ہیں, لیکن آپ بتا سکتی ہیں کہ اس سال کا مارچ کی تیاریاں کیسی رہیں, سندھ میں کیسی رہیں, اور وہاں پر اس وقت بنیادی مطالبات آپ کے کیا ہیں؟
میرا خیال ہے کہ سندھ میں جو ہے جو تیاریاں ہیں وہ اس سال پچھلے سال کی نسبت سے اور زیادہ بڑی ہیں. اور دوسرا ایک بہت میجر چینج آیا ہے وہ یہ ہے کہ اس دفعہ حیدرآباد جو سندھ کا دوسرا شہر, ایک کراچی میں بڑا مارچ ہوتا ہے, اور ایک دوسرا مارچ جو ہے وہ پچھلے سال حیدرآباد میں ہوا تھا, لیکن اس سال بڑی تبدیلی یہ آئی ہے کہ وہ حیدرآباد کی بجائے سکھر میں ہو رہا ہے. اچھا, اب سکھر میں ہونے کی وجہ سے ویسے مشکلات تو بہت آ سکتی ہیں, لیکن اس کی اہمیت کچھ اس طرح سے زیادہ ہے کہ سندھ میں تقریباً جو ڈیجٹس آتے ہیں عورتوں کے جو ہے کلنگ کے حساب سے, وہ کوئی اس حساب سے کہ ہر روز 3 عورتیں ماری جاتی ہیں آنر کلنگ کے نام پر اور مختلف ان کے نام پہ. تو اس حوالے سے ضروری یہ تھا کہ اس دفعہ ہم مرکز جو ہے عورت مارچ کا وہ حیدرآباد کی بجائے سکھر میں کریں, کیونکہ وہ جو اس کے ساتھ 11 اضلاع جو ہے اس میں جو ہے عورتوں کے خلاف تشدد کا جو ہے وہ ریشو بہت زیادہ ہے. اس لیے جو ہے اس دفعہ جو ہے سکھر میں منا یہ دوسرا مارچ جو حیدرآباد میں اب سکھر میں ہے, اور ایک جو ہے عورت مارچ وہ کراچی کے اندر ہو رہا ہے. تو اب سکھر میں ہونے والے مارچ کے حوالے سے یہ ضرور ہوا ہے کہ بہت زیادہ تیاریاں ہوئی ہیں, اور وہاں کی جو سول سوسائٹی, عورتوں کی تنظیمیں, کمیونٹی کی جو عورتیں ہیں, اور تو اور میں آپ کو یہ بتاتی چلوں کہ اس دفعہ پچھلی دفعہ بھی یہ ہوا تھا کہ حیدرآباد میں جو دیہی خواتین نے بہت زیادہ شرکت کی تھی, لیکن اس دفعہ اور زیادہ جو ہے شرکت جو ہے متوقع ہے, اور اس میں کچے کی عورتیں, کچا وہ علاقہ ہوتا ہے جو دریا کے ساتھ جو ہے وہ چلتا ہے, اور تقریباً وہ علاقہ ہے جہاں پر اسٹیٹ کی کوئی اور جو ہے ہم یہ کہہ سکتے ہیں کہ وہاں پر موجود نہیں ہوتی, جو باقی جو ریاستی اداروں کی جو ہے وہ اپروچ بھی نہیں ہوتی, نہ اسکول نہ صحت کے مرکز, تو وہاں کی عورتوں کے ساتھ بھی ہماری موبلائزیشن ہوئی ہے. تو کچے کی عورتوں سے لے کر پروفیشنل عورتوں تک, اور پروفیشنل عورتوں سے لے کر دیہی عورتوں تک جو ہے موبلائزیشن ہو رہی ہے, اور اس کے ساتھ حیدرآباد کے مارچ کی خصوصیت یہ بھی تھی کہ وہاں پر صرف جو ہے ایکسکلوسیولی وہ صرف عورتوں کے لیے نہیں ہوتا, وہاں پر جو ہے سندھ کے ترقی پسند روشن خیال جو مرد ہیں, تنظیمیں ہیں, وہ بھی شرکت کرتی ہیں, اور اس دفعہ بھی یہ ہے کہ مختلف سیاسی پارٹیاں سندھ کے اندر جو روشن خیال ہیں ان کی طرف سے بھی اس کا جو ہے خوش آمدید کہا گیا ہے, اور شرکت کے لیے بہت مطلب یہ کہا گیا ہے کہ وہ شرکت کریں گی, ان کی حمایت, انہوں نے حمایت کا اعلان کیا ہے, اور باقی تمام جو تنظیمیں ہیں وہ انہوں نے بھی اپنی جو ہے اس کا حمایت کا اعلان کیا.
آپ نے ذکر کیا ہے اور تنظیموں کا, اس میں ہمیں جو خبریں ملی ہیں وہ یہ کہ پشتون تحفظ موومنٹ بھی آپ کی حمایت کر رہی ہے, اور لاہور ہائی کورٹ کے ایک وکیل اظہر صدیق نے ایک جو پٹیشن دائر کی ہے وہ اس وقت جو ہیں ہم کوشش کر رہے ہیں کہ وہ بھی آ جائیں. ان کا یہ کہنا ہے کہ پی ٹی ایم جو ہے وہ آپ لوگوں کی حمایت کر رہی ہے, ایسی کوئی بات ہے؟
دیکھیے میں سندھ کے اندر تو میں یہ کہہ سکتی ہوں پی ٹی ایم کا جو ہے ریفرنس تھوڑا سا سندھ میں دوسرا بنتا ہے, لیکن سندھ میں تمام جو ہے جو تنظیمیں ہیں ان میں جو ہے ہمارے پاس عوامی تحریک آ جاتی ہے, ہمارے پاس جو ہے نیشنلسٹ گروپس آ جاتے ہیں, سندھی اکدی سنگت آ جاتی ہے, تو پیپلز پارٹی سے لے کر باقی مخالف تمام پارٹیوں نے جو ہے سوائے جے یو آئے کے باقی تمام لوگوں نے جو ہے اس کی حمایت کی ہے, نہ صرف حمایت کی ہے لیکن چونکہ اس قسم کا ٹینشن بڑھ رہا ہے کہ ایک طرف جو ہے وہ مذہبی جماعتیں جو ہے وہ تھریٹ بھی کر رہی ہیں, اور پھر یہ پٹیشنز اور اس قسم کی اس کے مخالف بھی ایک جو ہے فضا بن رہی ہے, تو اس حوالے سے سندھ کے اندر یہ ریئیکشن آیا ہے کہ باقی تمام لوگوں نے بھی سکھر عورت آزادی مارچ میں شرکت کے لیے اس کی حمایت کا اعلان کیا ہوا ہے, اور ہم بھی سمجھتے ہیں کہ اس دفعہ پچھلی دفعہ سے زیادہ مردوں کی شرکت بھی جو ہے وہ عورت آزادی مارچ میں ہوگی.
جی, اور سوشل میڈیا پہ ہم یہ تصاویر دیکھ رہے ہیں کہ اس وقت بہت بڑی تعداد میں مرد نظر آتے ہیں خواتین کی مارچ میں. آپ کے خیال میں مردوں کا اس وقت عورتوں کے ساتھ شامل ہونا کس حد تک ایسے رجعت پسند عناصر کو شکست دے رہا ہے جو کہ اس وقت کورٹوں میں پیٹیشنز داخل کر رہے ہیں؟
میرا یہ خیال ہے کہ چونکہ پہلی دفعہ تو یہ ہوا ہے سندھ کے اندر کہ جے یو آئی کی جو صوبائی لیڈرشپ ہے انہوں نے, راشد محمود سومرو نے بالکل جو ہے ان کی تنظیموں کی طرف, ان کی جو ہے پنو آکل اور باقی جو ہے برانچز ہیں ان کی طرف سے ایک اعلامیہ آ گیا جس میں کہا گیا کہ ہم اس کو روکیں گے. اس کے بعد سندھ میں اس طرح سے ریئیکشن آیا ہے کہ میرا یہ خیال ہے کہ خود جے یو آئی کو یا باقی مذہبی جماعتوں کو اندازہ نہیں تھا کہ اس نقطے پہ سندھ کی تمام جو روشن خیال جماعتیں ہیں, تمام جو روشن خیال لوگ ہیں وہ ایک نقطے پہ عورت آزادی مارچ کی حمایت کریں گے. میں آپ کو یہ بتاتے چلوں کہ پچھلے سال وہ تنظیمیں بھی جو لاتعلق رہی تھی, اس دفعہ وہ نہ صرف بھرپور حصہ لے رہی ہیں, کیونکہ سندھ میں اس طرح سے یہ تصور کیا جاتا ہے کہ یہ سندھ میں روشن خیالی اور لبرل اسپیس کو ایک تھریٹ ہے, اور لبرل اسپیس صرف عورتوں کے لیے نہیں لیکن سب کے لیے ہے, تو عورتوں کے اس مارچ کو ایک علامتی طور پر لے کر تمام جماعتیں جو ہے وہ عورتوں کے کاز کے ساتھ، عورتوں کے مارچ کے ساتھ ان کے ساتھ کھڑی ہیں، نہ صرف کھڑی ہیں بلکہ میں یہ ضرور کہوں گی کہ سندھ کے اندر تو اس قسم کی سزا بن گئی ہے کہ اب وہ فور فرنٹ پر آ گئے ہیں کہ اگر تھریٹس آ رہی ہیں مذہبی جماعتوں کی طرف سے تو ہم وہ حفاظتی جو ہے وہ دیوار کھڑی کر دیں گے اور ہم عورتوں کے مارچ کی حفاظت کریں گے. میں سمجھتی ہوں کہ یہ نہ صرف خوش آئند ہے بلکہ سندھ میں ایک اس کو میں یہ ضرور کہوں گی کہ ایک نئے دور کا آغاز ہے جہاں پر جو ہے مردوں کی طرف سے ان مطلب تنظیموں کی طرف سے جو پہلے کبھی مخالفت میں بھی رہے ہیں اب کھل کر سامنے وہ عورت مارچ کی حفاظت کے لیے، عورت مارچ کی حمایت میں بہت آگے آ چکے ہیں اور یہ عورت آزادی مارچ کو سندھ کی روشن خیالی کا ایک چہرہ ہی تصور کرتے ہیں اور ان کی اسپیس کے لیے ان کے ساتھ کھڑے ہیں.
جی کیونکہ اظہر صدیق جنہوں نے یہ پٹیشن دائر کی تھی کہ عورتوں کا مارچ نہیں ہونا چاہیے، انہوں نے وعدہ کر کے جو ہے اس وقت شرکت نہ کرنے کا فیصلہ کیا ہے. ہم کچھ کالز لیتے ہیں. لیا سے محسن علی کچھ کہنا چاہ رہے ہیں. جی جناب.
السلام علیکم نفیسہ بھائی.
وعلیکم السلام.
پچھلے سیگمنٹ میں تو میری بات، میں یہ کہنا چاہتا ہوں کہ وہ جس صاحب نے ریٹ پٹیشن دائر کی ہے تو یقیناً یہ احتجاج کرنا ہر کسی کا بنیادی حق ہے، تو یہ بہت افسوسناک جو ہے نا ایشو معاملہ ہے، عمل ہے کسی کے ریٹ دائر کرنا. اور دوسرا یہ ریپ ہوتے ہیں اور بہت سارے جو تشدد کے واقعات ان کے ساتھ ہوتے ہیں تو یقیناً اس وقت ان کو پتہ نہیں ہوتا کہ اس وقت وہ کہاں ہوتے ہیں. گورنر صاحب
شکریہ. ہمیں امجد آفریدی نے بھی کال کیا تھا باڑہ سے. ابھی اس وقت دیر سے علاقۃ الملک ہیں. جی بات کیجیے علاقۃ الملک.
جی نفیسہ بہن، میری اس سال بالکل خواتین کا یہ جو دن ہے یہ منانا چاہیے، اور میرے خیال میں ان کو خصوصی طور پر شام میں جو خواتین کے ساتھ ہو رہا ہے، کشمیر میں جو چھ مہینے ہو گئے ان کی بنیادی حقوق پائمال ہو رہے ہیں، انڈیا میں شاہین باغ میں خواتین نے جو وہ شہریت کے ایکٹس کے خلاف جو تحریک شروع کی ہے، ان کے بارے میں یہ دن جو ہے یہ خاص کرنا چاہیے اور بالکل منانا چاہیے. اور یہ جو سیکولر لبرلز ہماری ان جی اوز ہیں، یہ جو پہلی باتیں کیا کرتے تھے طالبان کے خلاف اور افغانستان میں اور فلسطین میں اور لیبیا میں، تو آج یہ کیوں خاموش ہے انڈیا کے بارے میں، شام کے بارے میں؟
شکریہ. یہ بات ہم کرتے ہیں. مجھے یقین ہے کہ یہ خاموش نہیں ہے، لیکن بہر کیف ہم یہ بھی بات کریں گے. ابٹ آباد سے ظہور احمد.
جی میڈم السلام علیکم. ظہور احمد بات کر رہا ہوں ابٹ آباد سے. یہ جو آپ کے میڈم باتیں کر رہی ہیں یہ میرا خیال ہے سل سے بات کر رہی ہیں عورتوں کے آزادی مارچ کے متعلق، تو میں یہ کہنا چاہتا ہوں یہ پچھلے سال بھی ہوا ہے یا اس سے پہلے ہوا ہے یا آگے ہوگا، جو عورتوں کے خلاف جرائم ہو رہے ہیں، ونی ہو رہا ہے، دوسرا تیسرا ہو رہا ہے، اس پر تو اس کا کوئی اثر ہو نہیں رہا. وہ تو دن بہ دن زیادہ ہی ہو رہے ہیں. اس کے متعلق ان کی کیا رائے ہے؟
یہ بھی اچھا سوال ہے. اور اگر کوئی اور کالر ہیں تو اپنا نام بتائیں. ماجد علی ضلع جی جی جی
جی. 10 سال کے بعد چین سپر طاقت کے اعلان کریں گے اس لیے امریکہ دو قطر میں طالبان کے مذاکرات مکمل طور پر کینسل کر دے.
بات سمجھ میں نہیں آئی. اچھا. اور کوٹ غلام محمد سے.
جی میں السلام علیکم جاوید قائم خانی بات کر رہا ہوں. بات یہ ہے کہ مارچ تو بھلے ہو اس میں تو کوئی ہے نہیں، لیکن کیا ہے کہ ایک مقصد اور ایک واضح ہونا چاہیے کہ بھائی کس لیے یہ مارچ، کس مقصد کے لیے کیا، کون سی آزادی، کس، کیونکہ کئی جو نعرے ایسے آ چکے ہیں جن کی وجہ سے کنفیوژن پیدا ہو چکا ہے، تو اس کو دور ہونا چاہیے اور عورتوں کا آزادی ہونی چاہیے، اس میں تو کوئی ہے نہیں، دو رائے نہیں ہے.
بہت اچھی بات کی آپ نے. اور اس وقت ہم لوٹتے ہیں، اگر کالر ہیں تو بتا دیں. جی محمد افضل چکوال سے. جی جناب محمد افضل.
السلام علیکم محترمہ، کیا حال ہیں آپ کے؟ ٹھیک ہیں،
بالکل خیریت شکریہ.
میں اس پٹیشن دائر کرنے والے صاحب کے لیے بات تو تھی، کہ ان کو جس وقت یہ اسلام آباد میں دھرنا اور کیا کیا ہوا تھا اس وقت ان کو ایسی چیزیں یاد نہیں آئی تھیں، ابھی ان کو عورتوں کے بارے میں یا ایسی بات میں ان کو کون سی ایسی خامی نظر آ گئی ہے؟ اور میں تو یہ چاہوں گا کہ یہ خواتین جو ہیں یہ ہر ایشو پہ بات کریں، ہر سٹیج پہ، اسپیشلی مہنگائی میں، پانی کی مہنگائی میں، بجلی کی مہنگائی میں، اور ہر میں ان کو شانہ بشانہ ہونا چاہیے. مہربانی.
اختر حسین نے کال کیا ہے خوشاب سے.
جی السلام علیکم.
وعلیکم السلام.
اختر حسین خوشاب سے بات کر رہا ہوں.
جی
اور جی آج امن سفیر ہے، ہم اس بات پہ بالکل ایگری ہیں، لیکن بدقسمتی سے ہمارے گھروں کے ماحول ایسے ہیں جہاں سے پرورش ہونی ہوتی ہے، تو وہ جب تک میں کہتا ہوں کہ یہ اس چیز کو سلیبس میں شامل کرنا چاہیے، عورتوں کی عزت نفس، ان کے حقوق کے بارے میں، ان کی عزت و تحفظ کے بارے میں، تو اس کو سلیبس کا حصہ ہونا چاہیے تاکہ بچوں کو شروع ہی سے عورتوں سے کی عزت کرنا سکھایا جائے انہیں.
بڑی اچھی بات کی آپ نے، یہ بالکل، یہ تو بالکل بچپن سے تربیت ہونے کی ضرورت ہے.
ایسے فنکشن بھی ہونے چاہیے جس میں اس چیز کو اجاگر کیا جائے تاکہ اس کی اہمیت کو، کیونکہ عورت جو ہے یہ دنیا کی ایک بقول اقبال کے دنیا کا جو حسن ہے جو وجود زن سے ہے، تو عورت جو ہے یہ انسان قدرت کی بہت اچھی تخلیق ہے، اس کے
بھائی وہ سب سے پہلے انسان ہے اور اس کے بعد کچھ اور ہے. امر سندھو آپ بتائیے، کالز بہت آ رہی ہیں. کسی نے دو باتیں جو، اچھا منسیرا سے ایک صاحب ہیں، جی بات کیجیے، کیا نام ہے آپ کا؟
محمد اسرائیل، بابو محمد اسرائیل.
اچھا جی بات کیجیے.
جی عورتوں کا یہی نہیں ہے کہ ان کو سڑکوں پر جلایا جائے، ان سے نوکریاں کروائی جائیں، ان سے کام، ان سے مردوں سے زیادہ کام لیا جائے، ان کو ان کی وراثت یاد دیا جائے. مرد کا ڈیوٹی ہے کہ وہ عورت کو دہلیز کے اندر سب کچھ مہیا کرے.
اچھا آپ کی بھی بات سن لی ہم نے، آپ کی بھی بات سن لی. ویسے ویسے دور بدل رہا ہے. آپ کی کال کرنے کا شکریہ. ہنگو سے شفیق نے کال کیا ہے.
السلام علیکم.
وعلیکم السلام.
بھائی جی میں تو اپنی طرف سے یاد کر رہا ہوں کہ ہم لوگ مسلمان ہیں، مسلمان کی حیثیت سے عورت کو اپنے اندر اپنے دیر میں رہنا چاہیے. اگر اسلام کے روح سے جو جائز ہے ان کو ان کا حق دینا چاہیے، اگر اسلام کے روح سے جائز نہیں ہے تو ایسا کام عورتوں کو نہیں کرنا چاہیے.
شکریہ. ہمارے پاس کیونکہ وقت کم ہوتا جا رہا ہے، تیسرے موضوع کی طرف بھی جانا ہے. امر سندھو آپ نے ہمارے کالرز کو سنا؟ امر سندھو ہمارے ساتھ مہمان موجود ہیں. امر سندھو اچھا غالباً ان کی لائن ڈراپ ہو گئی. ہم اپنے اگلے موضوع کی طرف جاتے ہیں. جاوید اقبال ایک کالر ہیں، وہ بات کر لیں، اس کے بعد ہم اگلے موضوع کی طرف جاتے ہیں. جی جاوید اقبال آپ بات کیجیے.
السلام علیکم میڈم.
وعلیکم السلام. کہاں سے بات کر رہے ہیں؟
میڈم میں جاوید اقبال بکر سے بات کروں. میڈم آپ کہہ رہی ہیں کہ زمانہ بدل رہا ہے، ٹھیک ہے واقعی زمانہ بدل رہا ہے، لیکن اسلام قیامت تک کا مذہب ہے. اسلام نہیں بدل رہا، اسلام ایک ہے اور ایک ہی رہے گا. عورت کو اسلام نے ہمیشہ سے ایک پردے کے اندر رہ کے آزادی دی ہے. اس نے یہ نہیں کہا کہ آپ مرد.
جاوید اقبال اسلام کی تشریح مختلف طریقے سے کی جا رہی ہے، اور ہم کہہ رہے ہیں کہ اسلام میں عورتوں کی بھرپور جو ہے ایک مردوں کے ساتھ شانہ بشانہ چلنے کے لیے ایک راہ فراہم کی گئی ہے. بہر کیف آپ کا شکریہ کہ آپ نے ہمیں کال کیا. ہمیں آگے بڑھنا ہے کیونکہ اس وقت ہمارے پاس ایک بڑی دلچسپ خبر آئی ہے، بلکہ کچھ دیر کے بعد ہم اس پر ایک فیس بک لائیو بھی شو کریں گے. خبر پر جانے سے پہلے ہم ایک چھوٹا سا بریک لیتے ہیں اور اس کے بعد لوٹتے ہیں.
موسیقی، انٹرٹینمنٹ، ستاروں کے انٹرویوز، آپ کی کالز اور پیغامات سے مل کر بنتا ہے پروگرام چارٹ بسٹرز. ہمارا اور آپ کا ساتھ ہر جمعے کی رات 9 بجے. سننا نہ بھولیے چارٹ بسٹرز.
मीडियम वेव 972 किलोहर्ट्ज पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
जी हम वॉइस ऑफ अमेरिका वॉशिंगटन से आखिरी मौजू की तरफ आ रहे हैं। मौजू बहुत दिलचस्प है क्योंकि इसकी खबर कल तमाम अखबारात में आई। चीन में ये खबर सबसे ज़्यादा उठाई गई क्योंकि ये चीन की तरफ से एक पेशकश आई है। चीन के कुछ ज़रई शोबे के माहिरीन ने पिछले दिनों पाकिस्तान का दौरा किया और वो गौर कर रहे थे कि लोकस या टिड्डी दल से छुटकारे का क्या तरीका हो सकता है। तो कल चीन के अखबारात ने ये बात की कि गालिबन वो गर्मियों के सीज़न में कोई 1,00,000 बतखों को भेजेंगे ताकि वो टिड्डी दल का मुकाबला कर सकें। इस पर बात करने के लिए हमें ज्वाइन किया है ज़राअत के शोबे से वाबस्ता अदनान अरशद ने, जबकि हमारे साथ हैं टंडोजाम एग्रीकल्चरल यूनिवर्सिटी से एक माहिर प्रोफेसर मिठल जिस्कानी। अब से कोई 45 मिनट बाद इस पर मैं एक फेसबुक का भी प्रोग्राम करूंगी, उस पर भी हम आपके कमेंट्स लेंगे। लेकिन आइए इब्तदाई जो बातें हैं वो अभी करते हैं। इस वक्त हम शुरू करते हैं प्रोफेसर मिठल से। और प्रोफेसर मिठल, आप सिंध में हैं, वहाँ टिड्डी दल का जो ये है एक मसला है कि वो बहुत ज़्यादा फसलों को खा जाते हैं, इसके बारे में सुनने वालों को कुछ बताइए।
अभी कई महीनों से जो है ना टिड्डी दल आई हुई है सिंध के मुख्तलिफ इलाकों में, और यहाँ आते ही उसने अपनी जो है ना जर्मिनेशन स्टार्ट कर ली है, उसके बच्चे बच्चे जो है आबादी बढ़ गई है। तो उसकी अपनी उम्र के हिसाब से कभी किसी इलाके में कभी किसी इलाके में रिपोर्ट हो रहा है, शदीद हमला है, खतरा भी है। अभी गंदम को भी नुकसान पहुंचाया था लेकिन गंदम को रिकवर करके गई क्योंकि उनको पानी वगैरह मिला, कुछ खाद वाद दी, या जो लेट काश्त थी तो दोबारा हुई काश्त कर ली। लेकिन दूसरे कुछ फसल ऐसे हैं जहां पर ज्यादा नुकसान हुआ है।
हम इस वक्त पंजाब चलते हैं जहां से हमें ज़राअत के शोबे से वाबस्ता अदनान अरशद ने ज्वाइन किया है। अदनान अरशद, ये जो एक सिफारिश है वो चीन के जी जियांग एक यूनिवर्सिटी है उनके तहकीकात करने वाले कुछ अफराद ने कहा है कि जब चीन ने बतखों को इस्तेमाल किया, जो कि आप जानते हैं कि लोटस खाता है, लेकिन साथ साथ वो ये टिड्डी दिल को खाने में भी एक रोल अदा करता है, आपका क्या ख्याल है अगर ऐसा किया जाए पाकिस्तान के अंदर?
जी बहुत शुक्रिया। पहले तो मैं आपको ये बताता चलूं कि जो मैंने अभी अपने वहाँ यूनिवर्सिटी में भी रब्ता किया है उनके मुताबिक ये जो वहाँ प्रोफेसर चंग हैं जो इसको देख रहे हैं, उन्होंने इस जो खबर है इसके बारे में उन्होंने कहा है कि अभी फिलहाल वो इसके बारे में एक ये सजेशन आई थी एक लोकल गवर्नमेंट से, जिनको उन्होंने डिनाई किया है कि फिलहाल ऐसा कुछ नहीं हम करने जा रहे, क्योंकि जो इन्वायरमेंट है पाकिस्तान में वो वेरी हॉट, बहुत गर्म है, और आपको पता है कि बतखों के लिए पानी की रिक्वायरमेंट होती है, और जिस एरिया में ये आउटब्रेक स्टार्ट हुआ था, ये जो हमारा डेजर्ट एरिया है वहाँ के लिए ये बतखें और ये सजेशन जो है वो सूटेबल नहीं है, ठीक है। और दूसरी इसमें ये है कि ये वाकई एक बहुत अच्छा इकदाम है क्योंकि ये एज ए बायोलॉजिकल कंट्रोल इसको इस्तेमाल करेंगे और इसका एक बड़ा अच्छा इकदाम होगा, लेकिन इसके लिए जो इन्वायरमेंट है और वो जो आप कह लें कि उसका वेदर कंडीशंस हैं वो बतखों के लिए फेवरेबल नहीं है। हाँ, अगर यही किसी और जगह रेप्लीकेट किसी और प्रोविंस में, जैसे पंजाब में कुछ एरियाज हैं जहाँ पे पानी का इतना इशू नहीं है और दर्जा हरारत भी नॉर्मल है, वहाँ पे ये जो एप्लीकेशन है ये बहुत फेवरेबल होगी और इसका अच्छे नतज। बेसिकली तो हमें ये जो लोटस है इसका हमें जो है लाइफ साइकिल वो डिस्टर्ब करना है, और ये 1 साल या 2 साल में नहीं, इसके लिए एटलीस्ट हमें 5 से 6 साल इस तरह की मुख्तलिफ किस्म की जो प्रैक्टिस हैं
इनको हमें अप्लाई करना पड़ेगा जिससे ये हमें कंट्रोल होगा।
बड़ी अच्छी बात की, और पंजाब से ही हमें कुछ कॉल्स आई हैं और उनका भी हम इस वक्त नुक्ता नज़र सुनते हैं। अल्लाह दिता शाकिर ने कॉल किया है विहारी से। वालेकुम सलाम
मैडम, अगर आप अभी थोड़ा बिजी हैं तो उनकी जगह मैं क्वेश्चन करना चाहती हूँ, काइंडली अगर आप करवा देते हैं।
जरूर जरूर जरूर, अपना नाम बताएं।
मैं सबिया बात कर रही हूँ बिहारी से।
अच्छा अच्छा, जी जी जी।
हाँ जी, और इसके बाद भी काफी किसान है तो फसलों वगैरह लोग कास्ट करते हैं। एक्चुअली क्वेश्चन ये करना चाहते थे कि ये टिड्डी बिल आई कहाँ से, उसका कैसे इलाज मिला, तो ये क्या करना चाहिए लोगों को?
बहुत अच्छा है प्रोफेसर मिठर। जी 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 जी,
किसान उनके लिए यही सबसे बेहतर है कि वो अपनी फसल को अच्छे तरीके से बनाए, लेकिन वो स्प्रे तो नहीं करवा रहे के जरिए, तो वो तो खुद बड़ी मुश्किल से प्रयोग करते हैं दूसरे वाला, और इतने तीन तीन स्प्रे कहाँ से लेते हैं, हुकूमत को क्या करना चाहिए उनके लिए?
बहुत अच्छा सवाल आपने पूछा प्रोफेसर मिठल। ये बताइए, माजी में जो स्प्रे इस्तेमाल हुआ है टिड्डी दल के खिलाफ, ये कितना मौसर साबित हुआ है, इससे क्या नुकसानात होते हैं?
असल में ये है कि प्लांट प्रोटेक्शन डिपार्टमेंट ने हमेशा इकदाम लिए हुए हैं। कुछ साल पहले भी ये आई थी टिड्डी दल, तो स्प्रे के जरिए उन्होंने खत्म किया था। इस साल आई है तो इन्होंने स्प्रे करके उसको खत्म करने की कोशिश की है, लेकिन इसमें मसला यह है कि ये बहुत तेज रफ्तारी से चलता है, इसका अपना रुख होता है और स्प्रे वाला उसके पीछे पीछे आगे आगे भागता है, फिर जहां पर उसका कांटेक्ट होता है तो फिर असर होता है, क्योंकि ये थ्रू हवाई जहाज के जो है ना स्प्रे होता है, और हवाई जहाज वाले कल को पता नहीं होता कि ये किस तरफ जा रहा है, और उनको पता नहीं होता कि हमारे पीछे या आगे कौन आ रहा है, तो जहाँ जहाँ भी कांटेक्ट होता है, कांटेक्ट इंसेक्टिसाइड के जरिए इनको खात्मा मुमकिन है। लेकिन मसला ये है कि इस साल जो मौसम का है ना हाल, वो उसको सपोर्ट कर रहा है, उसकी आबादी बढ़ा रहा है, जब आबादी बढ़ती रही है तो इस वजह से जो है ना कंट्रोल फिलहाल नहीं हुआ।
यानी मौसम कैसा होता है, किस मौसम में ये आते हैं?
हाँ, ये अभी आए थे जुलाई और अगस्त में, दूसरे ममालिक से ये आए थे, आपके वो जो है ना इथियोपिया या ये जो है डेजर्ट इलाके जो है वहाँ से ये माइग्रेट करके यहाँ पर पहुँचा और सिंध के डेजर्ट में भी आ गया। जब ये सिंध के डेजर्ट में आया था तो इन्होंने एग लेइंग की थी, अंडे दिए, अंडों से फिर बच्चे निकले, तो उसकी दूसरी पॉपुलेशन यहाँ पर डेवलप हो गई।
अच्छा,
और वो ही यहाँ से घूमती फिरती रही, कभी बद्दीन डिस्ट्रिक्ट में तो कभी खैरपुर डिस्ट्रिक्ट में रिपोर्ट हुई, कभी उमरकोट में, कभी मिठी डिस्ट्रिक्ट में रिपोर्ट हुआ, एक दो मरतबा ये उमरकोट और ये मीरपुर खास में भी आया जहाँ पर इन्होंने नुकसान किया। जब ये स्प्रे करते हैं तो वो पहले से इलाकों में बता देते हैं कि आज स्प्रे होगा, तो आप खाने पीने के बर्तन वगैरह जो है उनको महफूज रखें, क्योंकि स्प्रे तो ऊपर से होता है ना, वो जाहिर है इंसानी आबादी के ऊपर भी आ सकता है, दूसरे जो फसल है वहाँ पर भी आ सकता है।
अदनान अरशद, जो हमारे पास खबरें हैं वो ये कि अब मुमकिन तौर पे चीनी ये बतखों पर कोई एक एक्सपेरिमेंट करेंगे जिनजियांग के इलाके में। अब से आधे घंटे बाद हम फेसबुक पर इस हवाले से ज़्यादा बात करेंगे, लेकिन आप बताइए कि आपका ये ख्याल है कि पंजाब का मौसम मुमकिन तौर पे बतखों के लिए बेहतर रहेगा, इस हवाले से बताइए कौन सा मौसम बेहतर रहेगा इन बतखों को पंजाब लाने के लिए?
बेसिकली तो इसके लिए जो सबसे अच्छा मौसम है वो है बरसात का मौसम, क्योंकि बरसात के मौसम में ही एक तो टेम्परेचर जो है वो काफी नॉर्मल होता है, और दूसरा बतखें जो हैं वो टेम्परेचर को, दर्जा हरारत को फिर भी कंट्रोल में, मतलब उनको एग्जिस्ट कर सकती हैं उस सिचुएशन में। लेकिन सबसे बड़ा मसला है पानी का, क्योंकि आपको पता है पाकिस्तान में क्लाइमेट चेंज की वजह से और हमारे पास सरप्लस वाटर शेड या रिजर्वायर ना होने की वजह से पानी का भी मसला चल रहा है, उस वजह से भी, क्योंकि बच्चों का जो हैबिटेट है उसके लिए उसको एटलीस्ट कहीं ना कहीं थोड़ा बहुत पानी दरकार है। तो इसके लिए जो साहिवाल ओगाड़ा वाली साइट्स हैं उसमें, और ये जो टोबा टेक्सिंग है, शोरकोट है, इस साइट पे इसके जो आप पायलट एक्सपेरिमेंट आप उसको कहें कि वो इसके शुरू किए जा सकते हैं, क्योंकि अगर चाइना की आप एग्जाम्पल लें तो तकरीबन उन्होंने 30,000 का एक एक्सपेरिमेंट किया था शिनजियांग में, کیونکہ ایک بطخ جو ہے وہ تقریباً ایک دن میں 200 سے 300 تک وہ انسیکٹ جو ہے نا وہ چٹی دل کھاتی ہے. تو اس حوالے سے سب سے زیادہ افیکٹو ہوگا یہ والا پروسیجر. دوسرا یہ ہے کہ اس کا جو نیکسٹ سائیکل ہے, جیسے ڈاکٹر صاحب بتا رہے تھے کہ جو اس کی نیکسٹ جنریشن جو کہ 25 سے 30 دنوں میں فیوریبل اس کو جو ماحول ملتا ہے, اس میں اگلے انڈے جو ہیں وہ اس کے ہیچنگ ہو کے ان کے بچے باہر نکلتے ہیں. وہ پہلے رینگتے ہیں, وہ زمین کی سطح کے اوپر رینگتے ہیں. تو وہ سب سے اہم نقطہ ہوگا جہاں پہ یہ بطخیں جو ہیں یہ اپنا کام دکھائیں گی, کیونکہ ان کے جو پر ہیں وہ ڈیولپ ہونے میں کچھ دن لگتے ہیں, وہ پہلے رینگتے ہیں. تو اس حوالے سے وہ جو ٹائم ہے اس پہ
یہ بحث ہماری اس وقت اب کوئی آدھے گھنٹے کے بعد فیس بک پہ ہوگی. بہت شکریہ. ہمارے ساتھ تھے زراعت کے شعبے سے وابستہ عدنان ارشد, جبکہ ٹنڈو جام ایگریکلچرل یونیورسٹی سے تھے پروفیسر مٹھل جسکانی. اس پروگرام کے انجینئر تھے کیلون فاولر, پروڈیوسر انجم ہیرل گل. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی. سننے کا شکریہ اور خدا حافظ.
نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
افغانستان میں تشدد میں کمی کا معاہدہ قائم ہے, اور افغان عوام کے لیے یہ ایک ابتدائی منظر ہے کہ امریکہ اور طالبان کے درمیان کوئی امن معاہدہ کیسا ہو سکتا ہے. 19 سال کی جنگ کے بعد ہفتے کے روز جس ممکنہ معاہدے کا اعلان ہوگا, اس کا خیر مقدم بھی ہو رہا ہے مگر اس کے بارے میں تحفظات بھی موجود ہیں. اس تاریخی معاہدے کے بارے میں وائس آف امریکہ کے وضحان ہمدرد نے رپورٹ مرتب کی ہے. رپورٹ کی تفصیلات کے مطابق افغانستان اور دنیا بھر میں شہ سرخیوں میں وہ امن معاہدہ ہے جس پر ہفتے کے روز دستخط متوقع ہیں, وہ معاہدہ جس کے بارے میں بہت لوگوں کا خیال ہے کہ امن لے کر آئے گا. اگرچہ اس کی تفصیل معلوم نہیں ہے مگر امریکہ کے نمائندے مائیکل والز پر یہ واضح ہے کہ وہ کیا چاہتے ہیں.
What I'm expecting to see from the Taliban, if they're serious about peace, is a public break with Al-Qaeda and Daesh.
اگر طالبان سنجیدہ ہیں تو میں جس بات کی توقع کر رہا ہوں وہ ہے القاعدہ اور داعش میں تفرقہ, افغان حکومت کو تسلیم کرنا, افغان آئین کو تسلیم کرنا. چنانچہ یہ وہ چیزیں ہیں جو ہمارے اس عمل میں آگے بڑھنے کے لیے میں دیکھ رہا ہوں. وائس آف امریکہ کی افغان سروس کے ساتھ ایک انٹرویو میں سابق صدر حامد کرزئی نے, جو اکثر واشنگٹن پر تنقید کرتے ہیں, اس امن معاہدے کا خیر مقدم کیا.
We are very happy to see the signing taking place on Saturday. It's a welcome thing. And from that point onwards, we hope that the intra-Afghan dialogue will start.
ہم اس بات سے بہت خوش ہیں کہ ہفتے کے روز اس پر دستخط ہو جائیں گے, اس کا خیر مقدم ہوا ہے, اور اس کے بعد ہم توقع کرتے ہیں کہ افغان حکام کے درمیان مذاکرات جتنا جلد ممکن ہو شروع ہوں گے, تاکہ افغان باہم مل کر بیٹھیں اور ہمارے وطن عزیز میں پائیدار امن ہو. اس معاہدے سے توقع ہے کہ افغان مذاکرات کے لیے راہ ہموار ہوگی. کرزئی کہتے ہیں کہ یہ مذاکرات فوری شروع ہونے چاہئیں. امن مذاکرات کے لیے چیلنج یہ ہے کہ ملک میں صدر اشرف غنی کی دوسری مدت صدارت کا افتتاح ابھی باقی ہے. ان کے مد مقابل عبداللہ عبداللہ اب بھی الیکشن کے نتائج کو تسلیم نہیں کر رہے. جیریڈ بلینک پاکستان اور امریکہ کے لیے سابق قائم مقام نمائندہ خصوصی ہیں.
The election has demonstrated yet again that Afghanistan has a deeply divided political society.
انتخابات سے ایک مرتبہ پھر ظاہر ہوا ہے کہ افغانستان میں سیاسی معاشرہ سخت بٹا ہوا ہے. اب اس میں کوئی خرابی نہیں, یہاں امریکہ میں بھی معاشرہ سیاسی طور پر خاصا منقسم ہے. یہ الفاظ تھے جیریڈ بلینک کے. اس بارے میں تشویش پائی جاتی ہے کہ آیا معاشرے کے تمام شعبوں کی نمائندگی ہوگی. تاہم دونوں جانب عہدیدار اس بارے میں کام کر رہے ہیں کہ لوگوں کو احساس دلا سکیں کہ اس عمل میں سب شامل ہیں. ناجیہ انوری افغانستان کی وزارت امن میں اسٹریٹیجک ریلیشنز کی سربراہ ہیں. وہ کہتی ہیں
The delegation of the Islamic Republic of Afghanistan government will be inclusive with the combination and structures of a supporting delegation.
اسلامی جمہوریہ افغانستان کی حکومت کی نمائندگی کرنے والے وفد میں سب لوگ شامل ہوں گے, اس کی حمایت کرنے والے بھی اس میں ہوں گے, اس خیال سے کہ یہ لوگ افغانستان کی بہتر نمائندگی کر سکیں اور گزشتہ دو عشروں میں افغان عوام کی کامیابیوں اور ان کے مطالبات کو برقرار رکھیں اور اس کے لیے جد و جہد کریں. طالبان کے سابق جنرل اٹارنی مولوی جلال الدین شنواری کہتے ہیں
Taliban in the inter-Afghan talks want the participation of influential individuals. In other words, the anti-Taliban
افغان دھڑوں کے درمیان مذاکرات میں طالبان چاہتے ہیں کہ وہ لوگ شریک ہوں جو اثر و رسوخ رکھتے ہیں. دوسرے لفظوں میں وہ طالبان مخالف لیڈر جو اس سے پہلے طالبان کے خلاف لڑ چکے ہیں. تجزیہ کار کہتے ہیں کہ حکومت کو اتحاد کے مظاہرے کے لیے سب کچھ کرنا چاہیے. مشتاق رحیم سیاسی تجزیہ کار ہیں.
In order for the peace deal to work, it's necessary that the politicians of Afghanistan work on a consensus, agree on a framework.
امن معاہدے کے مؤثر ہونے کے لیے ضروری ہے کہ افغانستان کے سیاستدانوں میں اتفاق رائے ہو اور وہ